प्रिय श्रोताबृन्द, स्वागत गर्न चाहन्छु म तपाईँलाई कार्यक्रम मसिंहको कथामा। मलाई थाहा छ तपाईँले लामो समयको पर्खाइ गरेर आज कति बेला मसिंहको कथा आउँछ भनेर आफ्नो रेडियोलाई अन गरेर बसिरहनु भएको छ अनि मलाई पर्खिरहनु भएको छ। म हुँ पौलस र अबको 15 मिनट तपाईँले मसँग बिताउनुहुनेछ। हिजो हामीले एउटा रोचक घटनालाई बिचैमा रोकेका थियौँ, कारण हाम्रो समय सिद्धियो। तर अब भने त्यो हराएको एउटा छोरो, एउटा व्यक्तिको त्यो जवानी अवस्थाको खोक्रो व्यर्थमा हराइराखेको जीवन, जहाँ उसले आफ्नो घर फर्केर आफ्नो बाबुसितको मेलमिलापमा आशिषमय बनाउँदछ, त्यस्तो एउटा रोचक कथा प्रस्तुत गर्नुहुनेछ आज यशुले। त्यसैले हाम्रो कार्यक्रमको बारेमा कुनै जिज्ञासा भएमा हाम्रो कार्यक्रमको अन्त्यमा तपाईँलाई हामी ठेगाना बताउनेछौँ, तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। तर अहिले भने आउनुहोस्, हामी सुनौँ त्यो एउटा जवान व्यक्तिको जीवनमा कस्तो घटना गर्दछ। तपाईँ र म सँगै सुनौ कार्यक्रम मसिंहको कथा, यसको 36 भाग। परमेश्वरलाई प्रेम गर्ने भनेर भनिएको ती मानिसहरूले जीवनमा कहिल्यै सुनेका पनि थिएनन्। परमेश्वरले पापीहरूलाई प्रेम गर्नुहुन्छ भनेर सोच्न पनि निकै गाह्रो थियो, तर उहाँले पापीलाई साँच्चिकै प्रेम गर्नुहुन्छ। भाग 36।
सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले त्यसलाई केही दिँदैन थियो। जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू पेट भरे खाएर उभार्ने गर्छन्, तर म चाहिँ भोकले मरिरहेको छु। म उठेर आफ्ना बाबु कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। अब उपरान्त म तपाईँको छोरो भनिने योग्यको छैन। मलाई तपाईँका जेलादारी चाकरहरूमध्ये एउटा सर तुल्याउनुहोस्। तब ऊ उठेर आफ्ना बाबु कहाँ गयो र ऊ धेरै टाढा छँदा उसका बाबुले उसलाई देखे र तिनी दयाले भरिए र दौडेर गई उसलाई अँगालो हालेर चुम्बन गरे। छोराले तिनलाई भन्यो, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईँको छोरो भनिन योग्यको छैन। तर बुबाले आफ्ना कमाराहरूलाई भने, झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेऊ, यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ र पुस्टाइरहेको पशु मार र हामी खाएर आनन्द मनाऊ, किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। त्यस बेला तिनको जेठो छोरो खेतमा थियो र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो। त्यसले चाकरहरूमध्ये एउटालाई आफू कहाँ बोलाएर यो के भइरहेको छ भनेर सोध्यो। चाकरले जवाफ दियो, तपाईँका भाइ आइपुगे र तपाईँका पिताले पालिरहेको मोटो पशु मार्नुभयो, किनकि उहाँले तिनलाई सकुशल र स्वास्थ्य फर्किआएका भेटाउनुभयो। तब जेठो छोरो रिसायो र भित्र जान मानेन र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे। तर त्यसले बाबुलाई भन्यो, हेर्नुहोस्, यतिका वर्ष मैले तपाईँको सेवा गरिरहेको छु अनि तपाईँको आज्ञा कहिले उल्लङ्घन गरिनँ। तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईँले मलाई एउटा पाठो पनि कहिले दिनु भएन। तर तपाईँको सम्पत्ति बेस्याहरूसँग उडाउने यो तपाईँको छोरो आउँदा तपाईँले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो। तब बाबुले त्यसलाई भने, छोरा, त मसँग सधैँभरि छँदै छस् अनि मेरो सबै सम्पत्ति तेरै हो, तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ।
आशा गरौँ कि भिडमा मानिसहरूले त्यो बुबा र परमेश्वर हाम्रा स्वर्गीय पिता बीचको तुलनालाई बुझे होलान्। कथामा छोराको पाप अनैतिक जीवनको लागि बुबाले सजाय दिएनन्, बुबाले छोरालाई क्षमा गरे र छोराको स्थानमै राखे। येशूले यो कथा परमेश्वरले पापीलाई प्रेम गर्नुहुन्छ र एउटा पापीले पश्चाताप गरेर स्वर्गमा रमाहट हुन्छ भनी बुझाउनलाई भन्नुभएको हो। त्यसपछि येशूले एउटा चतुर भण्डारेको कथा पनि भन्नुभयो। कसरी इमान्दार र साधारण मानिसभन्दा संसारका मानिस चतुर छन् भनी देखाउन येशूले यो कथा भन्नुभएको हो।
कुनै धनी मानिसको एकजना व्यवस्थापक थियो। उसले आफ्नो मालिकको धन सम्पत्ति उडाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो। तब मालिकले त्यसलाई बोलाएर भन्यो, तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे। अब उपरान्त त व्यवस्थापक रहने छैनस्। तब व्यवस्थापकले आफ्नो मनमनै भन्यो, अब म के गरौँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोज्न लागेका छन्। खनजोत गर्ने मेरो तागत छैन, भिख माग्न मलाई लाज लाग्छ। अब मैले के गर्नुपर्ने हो? मैले सोचिसकेको छु, व्यवस्थापकको कामबाट खारिज भएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु। तब त्यसले मालिकका ऋणीहरू एक एकलाई बोलायो र पहिलालाई भन्यो, तिमीलाई मालिकको ऋण कति छ? उसले भन्यो, 3,000 लिटर तेल। तब व्यवस्थापकले उसलाई भन्यो, तिम्रो तमस्सुक ल्याऊ र चाँडै बसेर 1500 लिटर लेख। त्यसपछि उसले अर्कालाई भन्यो, तिम्रो ऋण कति छ? 350 क्विन्टल गहुँ। त्यसले उसलाई भन्यो, तिम्रो तमस्सुक ल्याऊ र 300 क्विन्टल लेख। तब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारिफ गर्यो, किनकि त्यसले चतुराईसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। यसकारण तिमीहरू संसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? यदि तिमीहरू अर्काको धनमा इमान्दार भएनौ भने तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र? कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
संसारमा चलाक र चतुर देखिने बाटाहरू परमेश्वरको राज्यका बाटाहरू होइनन् भनी येशूले सिकाउन चाहनुहुन्थ्यो। मालिक बाहेक कथामा भएका सबै मानिस अइमान्दार थिए। मालिकलाई लुट्न तयार भएका यी मानिसहरूले स्वर्गको राज्यमा सम्पत्ति प्राप्त गर्न सक्दैनन्। पैसाको प्रयोगले मानिसको बाटोको बारेमा धेरै कुरा देखाउँछ भनी बताउन र चुनौती दिन येशूले यो कथा भन्नुभएको हो। यो अधर्मी व्यवस्थापकले आफ्नो लक्ष्य प्राप्त गर्न पैसाको प्रयोग गर्यो। मालिकलाई ठग्न सहयोग गर्ने मानिसलाई आफ्नो पक्षमा लियो। ज्योतिका सन्तानको लक्ष्य स्पष्ट हुनुपर्छ। ईश्वरीय प्रकारले पैसाको प्रयोग गर्नुपर्छ। पैसा आफैमा असल वा खराब छैन। अधर्मी मानिसले पैसालाई बेठिक प्रकारले चलाउँछ। धर्मी मानिस परमेश्वरको दास बन्न छोडेर पैसाको दास बन्नु हुँदैन। येशूले पनि आफ्ना चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो कि तिमीहरूको जिम्मामा भएका सबै कुरामाथि विश्वासयोग्य भण्डारे बन्नुपर्छ। इमान्दार भण्डारेले परमेश्वरको राज्यमा सम्पत्ति पाउनेछ। फरिसीहरूले यो कथा सुनेर हाँसे। उनीहरू येशूप्रति हाँसे किनभने तिनीहरूमा पैसाको मोह थियो र यो कथाले उनीहरूलाई कुनै अर्थ दिँदैनथ्यो।
मानिसहरूको सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हो, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ। किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ। बप्तिस्मा दिने युहन्नाको समयसम्म मूसाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र सबैजना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्। तर व्यवस्थाका एक मात्रा मेटिनुभन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ। जसले आफ्नो स्वास्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, र लोग्नेबाट त्यागेकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।
व्यवस्था पालन गर्नु भनेको नियमहरू मात्र मान्नु होइन भने येशूले बताउँदै हुनुहुन्थ्यो। नियमहरू पालन गरे पनि व्यवस्थाको मर्मप्रति आज्ञाकारी नहुन सम्भव थियो। धार्मिक अगुवाहरूको लागि एउटा निकै गाह्रो कुरा थियो।
उसको कथा सुनेर खा छैन अहिले सम्म हे दाजु परिचय भा छैन उसको कथा के हो था छैन उसको कथा के हो था छैन
संसारको छायादेखि जीवनमा सरौँला हुन्छ दाजु विश्वास गरौँला माउन्टेन आर्ट्स कम्युनिकेसनले तयार पारेको जीवनको मूल एल्बमबाट ल्याएका थियौँ त्यो मिठो गीत जुन हाम्रो नवलपरासीमा बस्ने मगरहरूको एउटा मिठो भाका पनि हो के होला त संसारको छायाबाट जीवनतिर सर्नु भनेको के तपाईँ यसलाई बुझ्नुहुन्छ कि मैले यसलाई साँच्चीकै बुझ्न सक्छु संसारको छायाबाट जीवनतिर आफ्नो जीवनको मुक्तितिर आफ्नो जीवनको अर्थपूर्णता एउटा भविष्यको नयाँ आशा र सफल जीवनमा सर्नु भनेको के हो जुन चाहिँ भित्रपट्टि गढेको आनन्द हुन्छ उमङ्ग हुन्छ त्यस्तो जीवन भनेको कस्तो हुन्छ होला मसिहाले सधैँ त्यस्तै जीवनको कुराहरू गर्नुभयो उहाँको बारेमा अझै बढी जानकारी लिन चाहनुहुन्छ भने कृपया हामीलाई पत्रचार गर्नुहोस् कार्यक्रम मसिहको कथा पोस्टबक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meroistory@gmail.com त्यो थियो meroistory@gmail.com हामीलाई एसएमएस गर्ने ठेगाना हो तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस् त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस् त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस् आजलाई हामी हाम्रो कार्यक्रम यति नै राख्न चाहन्छौँ किनभने हामी समयको अन्त्यतिर आइपुगेका छौँ तर भोलि भने कार्यक्रम मसिंहको कथाको 37 भाग लिएर पुनः हामी उपस्थित हुनेछौँ तबसम्म जाने बेलामा म मेरा रेकर्डिङमा साथ दिने मित्र खिमन त्यस्तै नाट्य प्रस्तुतिमा साथ दिने मित्र जोएल भुजेल सुभाष प्रधानलाई धन्यवाद दिँदै भोलि म पौलस पनि कार्यक्रम मसिंहको कथाको 37 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै तपाईँबाट बिदा हुन्छु तबसम्म तपाईँका पलहरू शुभ रहन् नमस्ते